तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
यो समाचार एक किसिमले चाहिँ नेपालको अथवा नेपाल मात्र नभएर साउथ एसियामा चाहिँ चलिरहेको जुन हाम्रो जातीय संरचनामा आधारित समाज छ होइन, यो समाजको उपज हो। त्यस कारणले गर्दाखेरि चाहिँ एकदमै सरप्राइजिङ समाचार चाहिँ होइन, तर चाहिँ यसले के देखाउँछ भने एक्काइसौँ शताब्दीको नेपाली समाज, त्यसमाथि पनि राजनैतिक परिवर्तन पछाडिको गणतान्त्रिक जुन गणतान्त्रिक मुलुक हो होइन, लोकतान्त्रिक गणतान्त्रिक मुलुक हो, त्यो मुलुकको लागि चाहिँ एकदमै निन्दनीय घटना हो। किनकि यसलाई चाहिँ नेपालको संविधान, नेपालको कानुनले पनि वर्जित गरेको छ। नेपालमा चाहिँ जाति रूपमा चाहिँ छुवाछुतसँग सम्बन्धित घटना चाहिँ हुन हुँदैन, अथवा चाहिँ त्यस त्यो निर्मूलै गरेको छ नेपालको संविधान र अनि कानुनले होइन। त्यस कारणले गर्दाखेरि चाहिँ यस्तो खालको घटना आउनु चाहिँ एकदमै निन्दनीय छ, घोर भर्सनायुक्त छ, र यसले चाहिँ एक किसिमले दुखी पनि बनाएको छ यो समाचार आउँदाखेरि।
नेपालका पूर्व प्रधानमन्त्री र अब माओवादी नेता पनि रहिसकेका बाबुराम भट्टराईले पनि अब यस प्रकारको घटनाप्रति निन्दा व्यक्त गर्दै आएका छन्। प्रधानमन्त्री भइसकेका व्यक्तिले पनि यस्तो कुरा भन्दाखेरि हुन्छ नि, उनी प्रधानमन्त्री बन्दाखेरि के गरे त उनले भन्ने खालको प्रश्नहरू पनि अहिले उठेका छन्। के कस्तो लाग्छ यस्तो खालको भनाइहरू सुन्दाखेरि चाहिँ तपाईँलाई?
होइन, अब यो जातीय छुवाछुत, जातीय रूपमा हुने भेदभाव चाहिँ नेपाली समाजको एउटा क्यान्सर जस्तै हो होइन। त्यस कारणले गर्दाखेरि चाहिँ पहिले यस्ता घटनाहरू घट्दाखेरि समाजमा दबिने हुन्थ्यो, किनकि त्यो चाहिँ बाहिर आउँथेन, सोसल मिडिया अथवा चाहिँ त्यस्ता खालका मिडियाहरू सशक्त थिएनन् होइन। त्यस कारण अहिलेको कन्टेक्स्टमा चाहिँ मिडिया पनि एउटा पावरफुल मिडियम भएको छ, र समाजमा जे जस्ता घटनाहरू घट्छन् तीहरू बाहिर आउँछन्, प्रष्ट रूपमा बाहिर आएका छन्। त्यस कारणले गर्दाखेरि यो जाति छुवाछुतका घटनाहरू अहिले चाहिँ नेसनल मात्र नभएर इन्टरनेसनल भइरहेका छन्। त अब तपाईँले भने जस्तो चाहिँ एउटा प्रधानमन्त्री भइसकेको मान्छेले के गर्यो भन्ने कुरा चाहिँ, अब के गर्यो भन्ने कुरा त अब हामीले प्रष्टै रूपमा देखेका छौँ। उहाँहरूले पनि यो विषयमा चाहिँ प्रभावकारी ढङ्गले काम गर्न सक्नु भएन होइन। माओवादी आन्दोलन ताका चाहिँ ती पकेट क्षेत्रहरूमा चाहिँ जाति विभेदका घटनाहरू कम घट्ने गरेका देखिन्थे, किनकि त्यतिखेर चाहिँ एउटा बन्दुकको डर थियो मान्छेलाई समाजमा। त्यस कारणले गर्दाखेरि त्यस्ता खालका घटनाहरू घटाउन चाहिँ दुईचोटि सोच्नु पर्थ्यो मान्छेहरूलाई, त्यो माओवादी प्रभावित क्षेत्रहरूमा हामीले देखेका पनि थियौँ। र अहिलेको कन्टेक्स्टमा चाहिँ फेरि खुकुलो भयो, र त्यसमा चाहिँ नेपालको कानुन र समग्र समाजको जुन बनावट छ त्यो चाहिँ दलितको पक्षमा आवाज उठाउने अथवा दलितको पक्षमा प्रभावकारी कार्यान्वयन गर्ने त्यस्ता खालको संरचना नभएको कारणले गर्दाखेरि चाहिँ फेरि यस्ता खालका घटनाहरू चाहिँ एकदमै बढेर आएका छन्। त्यस कारणले गर्दाखेरि चाहिँ यो एकदमै घोर भर्सनायुक्त छ, र नेपालका दलितले मात्र यो उठाउने आवाज होइन कि, गैर दलितहरू अथवा राजनीति कर्मीहरू, मानवाधिकार कर्मीहरू सबैले चाहिँ यस्तो खालको घटनाको निन्दा गर्नुपर्छ, विरोध गर्नुपर्छ, र यसलाई चाहिँ निमित्यान्न पार्नेतर्फ चाहिँ लाग्नुपर्छ। किनकि एक्काइसौँ शताब्दीमा पनि यस्ता खालका मानवले मानवलाई नै विभेद गर्ने अथवा चाहिँ हेलाहुचो गर्ने, छुवाछुत गर्ने यस्तो प्रथा चाहिँ नेपाली समाजमा रहनु हुँदैन भन्ने मेरो भनाइ छ।
अब यो घटनाको सम्बन्धमा चाहिँ अब केही पक्षले चाहिँ यो जातीय भेदभाव छुवाछुतको कुरा होइन, यो चाहिँ अब आफ्नो छोरीलाई जोगाउन परिवारको भूमिका भन्ने खालको कुराहरू, तर्कहरू पनि आइरहेका छन्। त्यो चाहिँ कतिको जायज होला जस्तो लाग्छ तपाईँलाई?
होइन, त्यो जायज होइन। किन जायज होइन पनि भन्नुहुन्छ भने, एउटा दलित समुदायको मान्छेले होइन, यदि उनीहरूले त्यो मान्छेले मान्छेकै रूपमा व्यवहार गरेको भएदेखि होइन, त्यो केटीलाई जसले चाहिँ नवराज विकले प्रेम गरेका थिए अथवा माया गरेका थिए होइन, उनीहरू बिचको बिहाबारी बन्धन चाहिँ सहजै हुन सक्थ्यो। तर समाजले चाहिँ त्यो कुरालाई चाहिँ पत्याएन। त्यो कारण के हो त भन्दाखेरि, त्यहाँनिर जातकै कारण छ होइन। त्यस कारणले एउटा उपल्लो जात अथवा यो संविधानले त तल्लो र उपल्लो भन्ने त गरेको छ होइन, यसलाई चाहिँ हटाएको छ। तर जुन अहिले पनि प्र्याक्टिसमा के छ भने, तल्लो र उपल्लो भन्ने नै छ होइन। त्यस कारणले एउटा मुलुकको छोरीलाई चाहिँ एउटा विश्वकर्मा अथवा विकले चाहिँ, नवराज विकले जुन विवाह गर्ने प्रयास गरे अथवा आँट गरे, त्यो चाहिँ उनीहरूलाई पाच्य भएन, त्यो समाजले पचाउन सकेन होइन। त्यस कारणले गर्दाखेरि यो समस्याको सृजना भएको हो। र यो प्योरली जातमा आधारित जुन हाम्रो नेपाली समाज र संरचना छ, त्यसैको उपज हो, न कि यसलाई चाहिँ अब अरू ढङ्गले पनि मान्छेले तर्क गरिरहेका छन् होइन, छोरीलाई बचाउन अथवा या ऊ ढङ्गले भन्ने छ। यदि त्यसो हो भने चाहिँ छोरीलाई बचाउन हो भने मान्छेलाई किन मारियो त होइन, मान्छे मार्नु पर्ने कारण थियो त त्यहाँ अवश्य थिएन, किनकि चाहिँ ती केटाहरूलाई समातेर प्रहरी प्रशासनमा अथवा त्यहाँका समाजका टाटा बाटाहरूले चाहिँ होइन राखेर छलफल गरेर उनीहरूलाई चाहिँ सम्झाउन सक्थे होइन, तर मान्छेलाई मार्नै पर्ने स्थिति थिएन। त्यो मार्नु पर्ने परिस्थिति किन सिर्जना भयो त भन्दाखेरि चाहिँ एउटा आफूभन्दा तल्लो समाजको संरचनामा रहेको मान्छेले चाहिँ माथिल्लो समाजको संरचनामा रहेको मान्छेको विरुद्ध होइन त्यो कदम थाल्यो र यसलाई चाहिँ दबाउनु पर्छ भन्ने हिसाबले चाहिँ सम्पूर्ण समाज अथवा सम्पूर्ण गाउँले नै मिलेर उनीहरूको हत्या गरिएको हो।
राष्ट्रसङ्घीय मानवाधिकार निकायद्वारा पनि उक्त घटनाको अब स्वतन्त्र छानबिन हुनुपर्ने माग गरिएको छ, साथै एक 12 वर्षीय किशोरीको पनि अब मृत्यु बलात्कार र त्यसपछिको मृत्युबारे पनि छानबिन हुनुपर्ने खालको भनाइ आइरहेका छन् होइन। यो अवस्था अब के अहिले जतिको सञ्चार माध्यममा आइरहेका छन् यो एक दुई हप्तापछि फेरि हराएर जाला भन्ने जस्तो तपाईँलाई लागेछ कि यसबाट केही होला जस्तो तपाईँलाई लागेछ कि कस्तो छ पूर्व पुराना घटनाहरू हेर्दाखेरि?
पहिलेका घटनाहरू हेर्दाखेरि त अहिले पनि फेरि यो एक दुई हप्ता ताप्ने र फेरि सिलाएर जाने हो कि भन्ने शङ्का गर्ने ठाउँ चाहिँ छ, तर चाहिँ अहिलेको परिस्थितिमा हेर्दाखेरि चाहिँ नेपालको कन्टेक्स्टमा चाहिँ त्यहाँका पोलिटिकल पार्टीमा लागेका सम्पूर्ण दलित सांसदहरू, प्रतिनिधिहरू, दलित अधिकार कर्मीहरू होइन, नागरिक समाजका अधिकार कर्मीहरू एकदमै लागि पर्नु भएको छ होइन। त्यस्तै गरी अन्तर्राष्ट्रिय स्तरमा हेर्दाखेरि चाहिँ जस्तो विभिन्न देशहरूमा चाहिँ दलित अधिकारका लागि क्रियाशील सङ्घ संस्थाहरू पनि एकै ठाउँमा आएर एकीबद्धता जनाएर चाहिँ यो घटनाको एकदमै प्रतिरोध गरिरहेका छन् होइन। त्यसको लागि चाहिँ मैले पनि एक किसिमले कोअर्डिनेसन गरिराखेको छु। हामी यहाँ अस्ट्रेलियामा चाहिँ डिग्निटी फोरम अस्ट्रेलिया भन्ने छ, त्यो संस्था लगायत युएसमा रहेका, युकेमा रहेका होइन, युरोपमा रहेका सबै सङ्घ संस्थासँग हामी कोअर्डिनेसन गरेर यो घटनालाई चाहिँ एकदमै विरोध गर्नुपर्छ र यस्ता खालका घटनाहरू अब आउने दिनमा हुनु हुँदैन भनेर चाहिँ हामी लागि परेका छौँ र त्यसैको परिणामस्वरूप चाहिँ हामीले यो मानवाधिकार उच्च युएन मानवाधिकार उच्चायुक्त कार्यालयमा चाहिँ निवेदन पनि पेस गरेको थियौँ कि नेपालमा त यस्ता खालका घटनाहरू एकदमै बढिरहेका छन् र त्यसको स्वतन्त्र छानबिन हुनुपर्छ भन्ने अनुरोध गरेका थियौँ। त्यो लगायत हामीले उक्त मानवाधिकार उच्चायुक्त कार्यालयको प्रतिनिधिलाई नेपालमा गएर स्वतन्त्र छानबिन गर्नको लागि पनि अनुरोध गरेका छौँ। नेपाल सरकारले मात्र छानबिन गर्ने होइन कि युएनकै निकायले नै स्वतन्त्र छानबिन गर्नुपर्छ भनेर हामीले अनुरोध गरिसकेका छौँ। त्यस कारणले गर्दाखेरि अब यस्ता घटनाहरू चाहिँ नेपाली समाजमा दोहोरिनु हुँदैन भन्ने हिसाबले चाहिँ हामी लागिरहेका छौँ। तर राज्य संरचना चाहिँ अहिले पनि अहङ्कारवादी छ होइन, एउटा कास्टपुर मेसिनमा आधारित हाम्रो नेपाली समाज छ। त्यस कारणले गर्दाखेरि यो घटनालाई पनि फेरि शक्ति, राजनीतिक शक्ति अथवा त्यो खालको शक्तिलाई दुरुपयोग गरेर दबाउनुतिर लाग्ने हो कि भन्ने चाहिँ शङ्का तिनै पनि छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।